तो शुरू करेंगे सूरह तौहा। आयात पे जाने से पहले थोड़ा सा सूरत का शान नजूल और कहाँ नाजिल हुई, क्या हुई, और उसके बाद फिर इंशाल्लाह आयात पे जाएंगे। सूरह तौहा सूरत मरियम ही के करीब के दौर में नाजिल हुई, हिजरते हबशा के ज़माने या उसके बाद नाजिल हुई। लेकिन इसके बारे में एक बात कन्फर्म है, और वो क्या कि हज़रत उमर फ़ारूक रज़ी अल्लाह अन्हो के कबूल इस्लाम से पहले ये नाजिल हो चुकी थी। और उमर फारूक का कबूल इस्लाम, उसके बारे में आज आप इसको सुन के खुश होंगे कि सूरत तौहा ही की आयतें थी जिनको सुनकर उमर के दिल के अंदर जो ईमान था वो जुबान पर आ गया। बहुत ही खूबसूरत वाक़यात मिलते हैं इनके कबूल इस्लाम के बारे में कि अल्लाह के नबी के कत्ल की नीयत से निकले। रास्ते में एक शख्स ने इनसे कहा कि पहले अपने घर की तो खबर लो, तुम्हारी तो अपनी बहन और बहनोई नए दीन में दाखिल हो चुके हैं। तो हज़रत उमर ने कहा अच्छा चलो पहले इनसे निपटाऊँ। सीधे बहन के घर पहुँचे, इनकी बहन फातिमा बिनते खत्ताब और इनके बहनोई सईद बिन जैद। चलिए सईद बिन जैद के नाम के साथ कोई लफ्ज़ आया आपके जहन में? अशरा मुबशरा। ये उन 10 सहाबा में से हैं कि जिनको दुनिया में जन्नत की खुशखबरी थी। ये दोनों बैठे थे, इनके पास खबाब बिन अरत भी मौजूद थे, एक सहीफे की तालीम हासिल कर रहे थे। यानी उस वक्त कुरान पाक किस तरह तो नहीं था जैसे आज हमारे पास है, तो एक कागज़ के ऊपर लिखी हुई कुरान की आयतें थी, उससे तालीम ले रहे थे। हज़रत उमर के आते ही इनकी बहन ने वो सहीफा छुपा दिया, लेकिन हज़रत उमर बाहर से आवाज़ सुन चुके थे। कहने लगे क्या पढ़ रही थी, कुछ पूछ गिछ की? जब बहन ने थोड़ी सी बात ना मानी तो बहनोई पर बिल पड़े, उनको मारना शुरू कर दिया। और खबाब बिन अरत तो हज़रत उमर के आने की खबर सुन के अंदर छुप गए थे, क्योंकि उमर से सब डरते थे, उनको पता था कि इनके अंदर ताकत बहुत है। शौहर को छुड़ाने में बहन को भी चोट लगी, उसके सर में चोट लगी। खैर बहन के सर का खून देखकर उमर के दिल के अंदर नरमी पैदा हुई। कहा दिखाओ क्या पढ़ रही थी? कहा अभी तो नहीं बताऊंगी। क्यों? कहा कि तुम तो इसको फाड़ दोगे। कहा अच्छा वादा करता हूँ कि मैं नहीं फाड़ूंगा, और अपने उस दौर के जो बुत थे इनके लात मना, तो उनकी कसम खा ली कि मैं उनकी कसम खाता हूँ कि मैं तुम्हारे इस सफ़े को फाड़ूंगा नहीं। कहा अच्छा ऐसे तो नहीं दूंगी, तुम तो नजस हो, पहले गुसल करके आओ। कहा अच्छा, फिर गुसल किया। जब गुसल करके आए तो फिर बहन ने नुस्खा जब दिखाया, इतने में जब ज़रा दिल नरम देखा तो खबाब बिन अरत भी बाहर आ गए। फिर सबने मिलकर हज़रत उमर से थोड़ी सी बात की और इन्होंने बता दिया कि हम तो खुद मुसलमान हो गए हैं। कहा अच्छा ठीक है ठीक है, ऐसा करते हैं, खा के चलो मुझे ले चलो उधर जिसका ये कलाम है और जो तुम्हें ये बातें करते हैं। कहते हैं कि खबाब बिन अरत ने जब ये सारी बातें सुनी तो बाहर आ गए और कहा कि बखुदा मुझे तवक्को है कि तुमसे अपने नबी की दावत फैलाने में अल्लाह बड़ी खिदमत लेगा। कल ही मैंने नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़ुबान से ये सुना है कि खुदाया अबुल हकम यानी अबू जहल या उमर बिन खत्ताब दोनों में से किसी को इस्लाम का हामी बना दे। बस है उमर अल्लाह की तरफ चलो। इस फिक्रे से तो बस कहते हैं कि उमर का दिल ही पिघल गया, और इस तरह से नंगी तलवार हाथ में लिए हुए उमर नबी सल्लल्लाहु अलैहि वसल्लम के पास पहुंचते हैं। जब सहाबा ने इनको आता देखा और उमर और फिर उमर के हाथ में तलवार, ये तो वही बात है कि सोने पे सुहागा, तो लोग डर गए। लेकिन अल्लाह के नबी ने कहा फिक्र नहीं करो, और उसके बाद फिर हज़रत उमर ने इस्लाम कबूल किया। इस वाक्य को हम जितनी भी दफ़ा सुने उतनी ही दफ़ा ये नया लगता है, लेकिन इस एक वाक्य से हमें बहुत कुछ मिलता है। पहली बात तो इससे ये मिलती है कि बाज़ दफ़ा इंसान को खुद भी नहीं पता होता कि उसकी तलब क्या है। बज़ाहर उमर इस्लाम दुश्मनी में बहन के घर जाते दिखे, लेकिन असल में उनके अंदर अब वो हिदायत की मचल थी। दूसरी बात इससे ये पता चलती है कि कभी भी किसी की हिदायत से मायूस नहीं होना चाहिए। किस चीज़ ने उमर को बदला? कुरान की आयतों ने। तो हमारा इस पे अमल क्या है कि हर इंसान को कुरान की दावत दें। खुशी से ना भी सुने ना तो थोड़ा सा इसरार कर लें, लाड कर लें, प्यार कर लें, क्योंकि आदत बनते बनती है। जैसे बच्चा पहले शुरू में स्कूल नहीं जाता या बीमार दवाई नहीं खाता, लेकिन जब ऐसा ऐसा देते हैं उसका फ़ायदा हासिल होता है तो फिर वो इसको इस्तेमाल करना शुरू कर देता है। तो महरूम ना करें किसी को। फिर अगली चीज़ इससे पता चलती है कि किसी की ज़ाहरी आदत और हाल हुलिये से मुतासिर होकर या उसके अंदर कोई नेगेटिव चीज़ें देखकर ये कभी ना सोचें कि ये दीन पे नहीं आएगा। अगर उमर दीन पे आ सकते हैं ना तो बाकी सारे भी आ सकते हैं। एक और बात जिससे पता चलती है कि बास दफा हम अपना रुझान भी खुद नहीं पहचान पाते। उस वक्त तक उमर को पता भी नहीं था कि हम क्या करेंगे। रिवायत में आता है कि इस वाक्य से पहले भी चुपके चुपके काबा के पर्दे के पीछे छुपकर नबी सल्लम का कुरान सुनते थे, लेकिन तासुब और ख़ानदान की हिमायत और वही जो आप कह सकते हैं कि बिरादरी इज़्म, उसकी वजह से ये नहीं जानते। आप देखिए कि आप कहते हैं फलां को तो तलब ही नहीं है, वो नहीं आएगा, उसने नहीं सुनना, वो नहीं पढ़ेगा। आपको क्या पता, बाद सफल लोग अपनी दुनिया में इतने मगन होते हैं कि उनको हिदायत की प्यास ही नहीं याद रहती। मसलन आप देखिए कि कभी ऐसा नहीं होता कि कोई शख्स बहुत मसरूफ़ है, आप खुद अपने ऊपर देख लें, बहुत मसरूफ़ है, मसरूफ़ है, काम ये कर लूँ वो कर लूँ, इतने में कोई कहता है पानी पीना है, आप कहते हैं टाइम नहीं, लेकिन जब कोई ला के गिलास ठंडा आपको दे तो आप देखते हैं आप पूरा गिलास पी जाते हो, कहते हो शुक्रिया, मुझे तो होश ही नहीं थी। उसको प्यास लगी हुई थी लेकिन उसको फुर्सत ही नहीं थी कि वो पानी निकाले फ्रिज से और पिए। आपने ऑफर किया, उसने बिस्मिल्लाह करके लिया। इसी तरह बहुत सारे लोगों को हिदायत के पानी की तलब है, अंदर मुरझाए पड़े हैं, डिहाइड्रेट हुए हैं, लेकिन बस वो आपका इंतज़ार कर रहे हैं कि आप कैसे उनके साथ अपना मामला करें और दुरुस्त करें उसको। फिर इसके बाद आप देखिए कि हज़रत उमर की बहन का जो किरदार है, इससे आपको एक चीज़ समझ आती है कि बहनें अपने भाइयों की हिदायत में बहुत गहरा रोल अदा कर सकती हैं। इस सूरत के अंदर अभी तो हम उमर की बहन का जरिया पढ़ रहे हैं, सूरत के अंदर हज़रत मूसा की बहन का जिक्र आएगा। तो आप और मैं अपने भाइयों को ना भूलें। बस जब हम अपने बच्चों, शौहर और ससुराल के झकेड़ों में इतने पड़ जाते हैं कि हमें अपने भाइयों की ज़्यादा होश नहीं रहती ना बहनों की, क्योंकि दूर होते हैं, कभी कभी हम मिलते हैं और कहते हैं अब क्या इतने थोड़े दिन के लिए आए हैं तो अब इनको इस पे भी कोई दीन की बात करें, लेकिन जो खून के अंदर कशिश होती है ना, वो ज़रूरी है और इससे कशिश पैदा होती है। शादी से पहले बहन भाई जितना मर्जी लड़ें, शादी आखिरी दिन होता है जिस दिन लड़ते हैं, उसके बाद फिर मोहब्बत हो ही जाती है। तो इससे औरत का किरदार भी नज़र आता है और अल्लाह ताला ने हिदायत का प्याला भी इंसानियत को औरत से पिलवाया है। जैसे तख्लीक का मादा औरत में है ना, आप माने ना माने, जो औरत की बात में नरमी, गुदास और जज्बात होते हैं ना, वो मर्द की नहीं होते। आप मर्द देखें या तो बिल्कुल ही सीधी स्पाट बात करेंगे, स्ट्रेट फॉरवर्ड बात करेंगे, जोश में आएंगे तो इतनी ऊंची बोलेंगे कि सुनने लगे का बंद कर दो बंद कर दो, ये किस बात पे गुस्सा आ रहा है। लेकिन माँ, बहन, बेटी, औरत, बीवी जिस रंग में भी है ना, आप देखेंगे कि आपके लफ्ज़ों का गुदास आपके मर्दों को इंशाल्लाह दीन पे लेकर आएगा। मौलाना इकबाल का एक शेर भी है ना, फारसी का, जिसका खुलासा ये है कि औरत उठ कुरान पढ़, कि तेरे कुरान पढ़ने ने उम्र की दिल की हालत को दिगरदूं कर दिया था। तो आज भी हो सकता है कितने हमारे रिश्तेदार हैं जो मुंतजर हैं हमारे कुरान पढ़ के सुनाने को। जब से औरत बेचारी खुद कुरान से और मदरसे से और इल्म से दूर हुई तो इंसानियत भी ऐसे ही दूर हो गई। एक शेर अल्लामा इकबाल का कि बेगाना रहे गर मदरसा जन है इश्क व मोहब्बत के लिए इल्म व हुनर मौत। कहते हैं कि अगर औरत जो है ना, वो अगर मदरसे से या इल्म से या दीन से दूर होती है ना और दुनिया की चीज़ों में खो जाती है, तो फिर इल्म के जौहर पैदा नहीं होते। तो हम अल्लाह ताला से दुआ करते हैं कि वो हमें लोगों की हिदायत का जरिया बना दे। दीन का इल्म तेरे सीने में जो ए खुश रो नहीं, यानी औरत अगर तेरे सीने में दीन का इल्म नहीं है तो तेरा ज़ाहरी हुसन, नज़ाकत, ये सब बेकार है। अल्लाह ने हर तरह से ये सारी चीज़ें दिखा दी। एक और शेर भी है बड़ा खूबसूरत, है तेरी तालीम में मुजमिर तेरा हुस्न व जमाल, है तेरी तालीम से वाबस्ता मेरा जे कमाल। ये तो मैं आप सब बच्चियों को कहूँगी, आप सभी बच्चे ही हैं दीन के नाते से, लेकिन आप कितनी ही हसीन और जमील क्यों ना बन जाएं, सजें, सवरे, कपड़े पहने, खाएं, पिएं, जब तक आपके दिल में इल्म की और तालीम की मोहब्बत नहीं होगी, आपको ज़िंदगी में कमाल नहीं मिलेगा। तो हुसन ये पैदा करना है कि हमारे दिल में इल्म और दीन की मोहब्बत पैदा हो जाए। अल्लाह ताला ने इंसानों की तरबियत का काम औरतों को दिया। तो फिर आज हम देखेंगे कि सूरत तौहा पढ़ के अगर उमर के दिल की हालत बदली तो हमारी भी बदलती है कि नहीं। इस सूरत के बारे में तो एक रिवायत ज़्यादा स्ट्रॉन्ग नहीं है, लेकिन आता है कि अल्लाह ताला ने ज़मीन और आसमान को पैदा करने के कई साल पहले फरिश्तों के सामने ये सूरत पढ़ी थी। तो फरिश्तों ने रश किया था कि अल्लाह क्या जुबानें होंगी जो इस सूरत को पढ़ेंगी और क्या दिल होंगे जो इस सूरत को हिफ्ज करेंगे, याद करेंगे। تو ہم خوش قسمت ہیں، ہم ان روایات کے اوپر نہ بھی جائیں لیکن ہمارا دل اب اس بات کی گواہی دیتا ہے کہ یہ قرآن حقیقت میں مردہ دلوں کی غذا ہے۔ بس اس صورت میں ایک بات نوٹ کر لیجئے کہ یہ موسیٰ علیہ السلام کی لائف ہسٹری کا کافی حصہ جو ان کے بچپن سے لے کر نبوت ملنے تک کے وہ دکھے گا۔ پچھلی صورت میں ہمیں اللہ تعالیٰ نے ایمان والوں کے ساتھ اللہ تعالیٰ کا خوبصورت معاملہ دکھایا تھا قیامت کے دن، یہاں حضرت موسیٰ علیہ السلام ایک رول ماڈل کی صورت میں ہمیں نظر آئیں گے۔ شروع کرتے ہیں، بسم اللہ الرحمن الرحیم۔ طٰہٰ حروف مقطعہ تھا۔ بعض لوگوں نے ان ناموں کو زبردستی نبی صلی اللہ علیہ وسلم کے نام کہہ دیے، جیسے سورہ یاسین میں بھی لوگ کہتے ہیں یا سید، تو میں تو اس پہ ہمیشہ ایک ہی بات کہتی ہوں کہ واللہ اعلم بمرادہ، ان کے معنی اللہ جانتا ہے، میں اور آپ نہیں جانتے۔ اس لیے اس پہ آپ جتنا بھی وقت لگا لیں، اینڈ پہ جب یہی بات کہنی ہے کہ جب ہمیں اللہ نے نہیں بتایا، نبی کو نہیں پتا، تو پھر ہم کیوں کریں، تو اس پہ نہ جائیں۔ ہاں، اگلی بات پہ جائیں گے۔ ما انزلنا علیک القرآن لتشقی، ہم نے یہ قرآن آپ پر اس لیے نازل نہیں کیا کہ آپ مشقت میں پڑ جاؤ۔ ہاں، کیا ہے یہ؟ الا تذکرۃ لمن یخشا، یہ تو ایک یاد دہانی ہے ہر اس شخص کے لیے جو ڈرے۔ ڈرنے والوں کو یہ کتاب فائدہ دیتی ہے، باقیوں کو نہیں۔ ان دو آیتوں میں دو لفظ ہیں، پہلا لفظ ہے لتشقی، شقی سے۔ شقی کا لفظ عربی زبان میں دو معنوں میں استعمال ہوتا ہے۔ شقی کا ایک معنی کیا ہوتا ہے؟ بدبخت ہونا، جس کو اردو میں بھی ہم کہتے ہیں نا شقاوت، بدبختی، بدنصیبی۔ اور اس کا دوسرا معنی ہوتا ہے تھکن، تھکاوٹ، ٹو بی ٹائرڈ۔ یہ دونوں معنی اگر ہم اس میں دیکھیں نبی صلی اللہ علیہ وسلم کے ناطے سے، تو اللہ سبحانہ وتعالیٰ کہہ رہے ہیں کہ ہم نے یہ قرآن اس لیے نہیں نازل کیا کہ آپ تھکتے ہی رہو۔ کیا یہ میرے اور آپ کے لیے کہ ہفتے میں چار دن چار چار گھنٹے کے لیے نہ جاؤ، یہ تو تم بہت تھک جاتی ہو؟ نہیں، یہ نبی صلی اللہ علیہ وسلم کے بارے میں ہے۔ روایت میں آتا ہے کہ نبوت کے بالکل آغاز میں، جب نئی نئی وحی ملنی شروع ہوئی، تو اللہ کے نبی صلی اللہ علیہ وسلم کی نیند نہ ہونے کے برابر ہو گئی تھی۔ دن رات ہر وقت اسی جوش میں، اسی شوق میں رہتے، فکر بھی تھی، پریشانی بھی تھی، اور نیا نیا وحی کا بوجھ تھا، کیونکہ چھوٹی چیز نہیں ہے۔ لو انزلنا ھذا القرآن علی جبل لرأیته خاشیا متصدیا من خشیۃ اللہ، اللہ تعالیٰ فرماتے ہیں اگر اس کلام کو ہم کسی پہاڑ پہ نازل کرتے تو وہ بھی کانپنے لگتا۔ تو محمد صلی اللہ علیہ وسلم کا دل تو ایک چھوٹا سا برتن تھا، تو آپ پریشان رہتے تھے، جس سے آپ کی صحت خراب ہونے کا ڈر تھا۔ تو اللہ تعالیٰ نے کہا فکر نہیں کریں، ٹیک اٹ ایزی، مانزلنا علیک القرآن لتشقی۔ اور اگر اسی کو آج بھی دیکھیں نا، تو ہم سب کے اوپر بھی یہ آتا ہے۔ ہمارے پاس تو چونکہ کورسز شروع ہوتے ہیں، تو اسٹوڈنٹس کے فیڈ بیک آتے ہیں، گھبرائے ہوئے، پریشان۔ پہلا ویک تو بس ہم تسلیاں دیتے گزار دیتے ہیں، دیکھنا کچھ نہیں ہوگا۔ دو تین ویک کے بعد لگتا ہے کلاسوں میں مسئلے کوئی نہیں رہا۔ جب بھی کہیں نیا کورس شروع کرانا ہوتا ہے نا، تو ہم کہتے ہیں بس اب دیکھنا جو کمپلینٹس آئیں گی، یہ نہیں ہو رہا، ترجمہ نہیں یاد ہو رہا، اور پڑھنا نہیں آ رہا، اور گروپنگ بڑی مشکل ہے، آپ تیز بڑی بولتی ہیں، ترجمہ لکھ نہیں سکتے، نوٹس آپ کے ساتھ لکھتے نہیں۔ ہم کہتے ہیں اوکے، وقت کے ساتھ ساتھ آپ کو عادت ہو جائے گی۔ اور دو تین ویک کے بعد وہ کہتے ہیں نہیں، اب آپ کافی آہستہ بولتی ہیں۔ نہیں، آہستہ نہیں بولتی، اب آپ تیز لکھنا شروع ہو گئے۔ وہ کہتے ہیں نا، ایک شخص تھا تو وہ بہت ہی غریب تھا، تو ایسے ہی کسی سے کہا کہ آخر میری یہ غربت کب ختم ہوگی؟ اس نے کہا دو سال بعد۔ کہا اچھا، پھر میں امیر ہو جاؤں گا؟ کہا نہیں، پھر تمہیں غربت کی عادت ہو جائے گی۔ تو قرآن حقیقت میں دلوں کی ٹھنڈک ہے، کبھی اپنے اس قرآن کے بارے میں کوئی نیگیٹو جملہ نہ بولیں۔ اللہ کہتے ہیں مانزلنا علیک القرآن لتشقی، کیا کبھی آپ نے مردوں کو دیکھا، کاروبار بھی کر رہے ہیں، دن رات کما کے ڈالرز بھی لا رہے ہیں، اور رات کو آ کے تھک گیا، اس کاروبار نے میری جان لے لی؟ نہیں۔ آپ دیکھتے ہیں مردوں کا تو چہروں سے پتہ چل جاتا ہے کہ ان کا کاروبار کیسا چل رہا ہے، جتنا زیادہ چلتا ہے اتنا اور کام کرتے ہیں، راتوں کو بھی نہیں آتے، دوپہر کا کھانا بھی جو ہوتا ہے وہ بھی ساتھ دیا ہوا، سارا دن کا واپس آتا ہے، ٹائم ہی نہیں ملا، اور چہرے پہ خوشی بہت ہے۔ اور جس دن آئے تھکے ہوئے اور سر میں درد ہے، چائے بنا دو مجھے، تو سمجھ لیں کہ آج ان کا کوئی گاہک نہیں آیا یا کوئی نقصان ہو گیا۔ تو ایک اچھے تاجر کو جتنا نفع نظر آتا ہے نا، وہ اتنا خوشی سے کام کرتا ہے۔ تو قرآن کی طرف جاتے ہوئے کرنا کیا ہے؟ آپ دیکھیے کہ یہ ایک ایسا کام ہے کہ جس میں انسانیت کی اصلاح مقصود ہے۔ پچھلے پاروں میں ہم پڑھ چکے سورۃ کہف میں اللہ کے نبی کے بارے میں کہ اللہ کا باقی نفس کا لا آثاری ہے، کہ آپ تو اپنے آپ کو ہلکان کر لیں گے ان کے غم میں، کہ یہ اپنے آپ کو ٹھیک کیوں نہیں کرتے۔ حقیقت ہے کہ ایک سچے داعی دین کے دل میں دوسروں کے لیے تڑپ ہوتی ہے، اور وہ اس حسرت کا شکار ہوتا ہے کہ لوگوں کو کسی بھی طرح سے یہ ساری باتیں سمجھ آ جائیں. جب وہ دیکھتا ہے کہ لوگ وہ توجہ نہیں دے رہے جو دینی چاہیے. دیکھیں یہ بالکل ایسے ہے کہ مثال میں دیتی ہوں کہ جیسے آپ دیکھیں کہ میرے پاس یہ کھجور رکھی ہو. اب یہ کھجور میں نے تو کھائی اور مجھے تو مزہ آ رہا ہے, آپ نے کبھی چکھی نہیں, تو میرا تھوڑی تھوڑی دیر بعد دل کیا چاہے گا, آپ چکھیں تو صحیح. آپ کہتے ہیں میں نہیں کھاتی, پتہ نہیں کیا کالے رنگ کی سوکھی ہوئی, نہیں نہیں میں نہیں کھاؤں گی. میں کھاؤں گی بھی نا, ساتھ ساتھ کھاتے کھاتے میرے دل میں بار بار تڑپ آئے گی, تھوڑی تو چکھ لیں. چلے مت بچوں پہ دیکھ لیں, چلے ہمیں ایک دوسرے پہ نام بھی پیار آئے, بچوں پہ اور میاں پہ اور بہن بھائیوں پہ آتا ہے نا. قرآن کی طرف آنے والے کے اندر ایک اتنی مٹھاس اور اس کو اتنی لذت مل رہی ہوتی ہے اس پڑھنے سے کہ وہ ہر تھوڑے دن کے بعد کہتا ہے چکھ کے تو دیکھ لو, دیکھ کے تو دیکھ لو. لیکن آپ دیکھیں گے ایک بات کہ جس طرح بھوک نہ لگی ہو تو اس کو چاہے آپ اس کی پسند کا ہی کھانا کیوں نہ پیش کریں, ایک سے دو بار کہیں گے نا تو چڑ چڑھنے لگتی ہے. اسی طرح جب ہم لوگوں کو ہدایت کی طرف بلاتے ہیں, قرآن کی طرف بلاتے ہیں تو وہ چڑھتے ہیں. تو چڑھنا نہیں ہے, حکم نہیں دینا پڑھو آؤ سنو جاؤ کہیں, نہیں. مزہ بہت آ رہا ہے, ٹیسٹی بہت ہے. اب میں آپ سے کہوں کھاؤ 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 تو آپ کو ہو سکے لگے گا پتہ نہیں یہ کیوں کہہ رہی ہیں, کوئی گڑبڑی نہ ہو. اور اگر میں کھاؤں اور کہوں کیا مزے کی کھجور ہے, پھر تھوڑی دیر بعد کہوں کیا کیا ٹیسٹی ہے, کتنی نرم ہے, تو جب میں یہ باتیں کروں گی تو کیا ہوگا, پھر آپ کا بھی تھوڑی دیر بعد دل کرے گا لاؤ پھر میں چکھ ہی لیتی ہوں. تو اپنی مٹھاس بتائیں. اللہ کے نبی صلی اللہ علیہ وسلم پہ تو بہت بڑی ذمہ داری تھی, آپ نے تو وہ نبوت کی ذمہ داری کندھوں پہ لی ہوئی تھی کہ جس کے لیے اللہ تعالیٰ نے سورۃ مزمل میں کہا کہ ان سنلقی علیک قولا ثقیلا. آپ کو تو اللہ نے انسانیت تک پیغام دینا, میں اور آپ کہاں تک مکلف ہیں, جہاں تک ہماری ریچ ہے, جس علاقے میں رہتے ہیں, جن لوگوں سے انٹریکشن ہے, جہاں پہنچ سکیں بول کے لکھ کے بتا کے جیسے بھی, ختم. اس کے بعد ہمیں یہ نہیں کہا جائے گا کہ افریقہ کے فلاں قصبے میں اسلام کیوں نہیں گیا, اللہ تعالیٰ مجھے تو پتہ ہی نہیں وہ ہے کدھر, تو میری آپ کی ذمہ داری نہیں. اللہ کے نبی کی ذمہ داری کیا تھی کہ رحمت للعالمین, سارے جہانوں تک میسج دینا ہے. تو لہٰذا اللہ کے نبی صلی اللہ علیہ وسلم پہلی وحی کے ساتھ جب اقرا باسم ربی کا تھا نا, تو پہلے تو خود اللہ سے تعلق محسوس کرتے تھے, لیکن جب انذر عشیرتک الاقربین کی آیت نازل ہو گئی تو پھر آپ کی گھبراہٹیں بڑھ گئیں, کبھی صبح کو کبھی رات کو کبھی ایسے کہیں کچھ, تو اللہ تعالیٰ کو پھر یہ کہنا پڑا کہ ریلیکس, ما انزلنا علیک القرآن لتشقی, آپ حالات نرمی رکھیں, پریشان نہ ہو, آپ ناکام نہیں ہوں گے. پھر ایک دوسری بھی وجہ یہ تھی کہ آپ کو دکھ کیا رہا تھا, اب یہ دوسرا معنی, پہلا میں نے کیا کیا تھکے نہ, تھکاوٹ نہ محسوس کریں, آہستہ آہستہ لیں. دوسرا معنی کیا تھا, بدبختی, جو معروف ہے. اس کے بارے میں ایک تو وجہ اس کی ہے کہ مکہ والوں نے یہ بات معروف کر دی تھی کہ محمد صلی اللہ علیہ وسلم چونکہ ہمارے بتوں کو برا بھلا کہتے ہیں تو ان کی پھٹکار ان پہ پڑے گی. مکہ میں کبھی قحط پڑتا, کوئی بیماری آتی, کوئی کسی قسم کا افرادی یا اجتماعی طور پہ نقصان ہوتا نا, تو فوراً کہتے دیکھا تم نے حبل کو برا کہا تھا نا تو اس وہ تم سے ناراض ہو گیا. تو دل میں یہ خیال آنے لگتا ہے کہ شاید لوگ جو میری بات سن کے نہیں آ رہے تو پھر اللہ بھی مجھ سے ناراض نہ ہو کہ میں بدبخت تو نہیں ہوں. اب ہوا کیا کہ یہ بات بھی سمجھ آ گئی کہ آپ بدبخت نہیں, اور اسی بدبختی کے اندر ایک تیسری بات نوٹ کر لیجئے کہ دعوت پھیلتی بھی نہیں دکھ رہی تھی. جتنی ایفرٹس, جتنی کوششیں اور جتنی سکلز لگ رہی تھیں, ریزلٹس اتنے نہیں تھے. تو خوف کیا تھا کہ کہیں یہ مشن ادھورا نہ رہ جائے, تو کہا نہیں, ما انزلنا علیک القرآن لتشقی, ہم نے یہ قرآن آپ کے ساتھ اس طرح نہیں کیا کہ آپ اس کے لیے پریشان ہوں, وقت کے ساتھ ساتھ یہ پودا جڑ پکڑے گا, یہ مہندی گھسے گی تو رنگ لائے گی, اور یہ چیز آپ تو محسوس کریں نہ کریں, ابھی آپ تو خود اپنے سمجھیے کہ ابتدائی سفر میں ہے نا, جتنا آپ آگے جائیں گے آپ کو یہ بات اتنی زیادہ سمجھ آئے گی. جب دنیا میں ہمیں اپنی کوششوں کے پھل بہت کھلے کھلے دکھتے ہیں نا, تو بعض دفعہ پھر پختگی بھی نہیں آتی ساتھیوں میں, وہ کہتے ہیں بس یہ جدھر جاتے ہیں لوگوں کا ڈھیر ہو جاتا ہے, بھیڑ جمع ہو جاتی ہے. اب ہوتا کہ کوالٹی کمزور ہوتی ہے, اور جدھر جائیں پتہ چلا 100 آئیں گے, پتہ چلا 10 آئے 20 آئے, تو کہتے ہیں ہائے پتہ نہیں. نہیں, وہ بہتر ہے 10 اور 20 کے سامنے آپ غلطیاں کر کے ٹھیک ہو جائیں, ورنہ 100 کے بیچ میں کریں گے تو آپ کچے رہیں گے. تو یہ اللہ کی طرف سے ایک رحمت بھی ہوتی ہے کہ شروع شروع میں دین کا پودا اوپر بڑھنے کی بجائے نیچے بڑھتا ہے, فطرت کا اصول دیکھیں. बीज डालेंगे ना तो एकदम हम सोचते हैं ऊपर दरख्त निकला है, हम तो ये सोचेंगे ना, बीज पहले नीचे जाता है, जड़ें जाती हैं, ईमान पकता है, अल्लाह पे तवक्कुल, फिर रोता है इंसान, फिर क्या कुछ करता है, जब दावत देने वाले का अपना दिल पकड़ा जाता है ना, जब वो समझता है कि अब कोई हो ना मैं अकेला हूं, फिर इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुमस्तकीम, वो कहता है फिर मैं तो खड़ा हूं रब, तो फिर आहिस्ता आहिस्ता वो कहते हैं ना कि बरगुबर आने को है, पेवस्ता रख शजर से उम्मीदें बहार रख। ये एक दिन का काम नहीं है, दीन का काम लॉन्ग लाइफ काम है। मैं अक्सर यही जुमला बोलती हूँ, आज फिर बोल देती हूँ कि दीन का काम इससे हमेशा मिलता है, सुकून मिलता है, तसलियाँ मिलती हैं, दिलासे मिलते हैं, सवाब मिलेगा इंशाल्लाह, कल जन्नत मिलेगी। लेकिन क्यों बहुत से लोग नहीं कर पाते, उसकी वजह यह है कि ये लॉन्ग लास्टिंग काम है, ये ख़त्म नहीं होगा कभी भी। एक महाज से फारिग तो दूसरा, दूसरे से तीसरा। आप देखिए कभी अपने रेसिस के नाम सुने होंगे ना, एक रेस होती है जिसको मैराथन कहते हैं, सुनी भी है, लंबी रेस, और एक है स्प्रिंट, 100 मीटर दूर जाके फैसला होगा। दीन का काम स्प्रिंट नहीं है, ये मैराथन है। इसलिए दाई दीन को अपनी जान को भी होश में रखना चाहिए, अगर पहले ही आपने हलकान कर दिया तो आगे कैसे जाएंगे, तो अपनी एनर्जी का लेवल ठीक रखना चाहिए। आप खाएंगे नहीं, आप पिएंगे नहीं, आप स्मार्ट रहने की वजह से कहते हैं मैं स्मार्ट ही रहूं, तो अंदर ताकत नहीं है। इसलिए जो लुकमा भी पेट में डाल के आया करें ना, वो ये सोच के आया करें कि अल्लाह ये इसलिए कि तेरी दीन सीख सकूं, घर से आप नाश्ता ना करके आए, यहाँ आप आके फेंट हो जाए, कैसे आप ब्रेक तक बैठेंगे, और घर से शैतान कहेगा भूख नहीं भूख नहीं, या आते ही रोल कॉल के बाद कहेगा भूख लग रही है, दिल डूब रहा है, खाए खाना, अब होगा क्या कि आप कहेंगे अच्छा ब्रेक कब होगी, ये ब्रेक का टाइम कम लंबा हो गया है, योगा। तो खुद को हर जरूरत से फारिग करके आए, अल्लाह के लिए खाना भी इबादत है। मेरे शौहर कभी मुझे कहना तुम रोजा रखोगी, तो मैंने कहा मैं रोजा रखूंगी नहीं, मैं रोजा रखवाऊंगी। क्यों रखवाऊंगी, क्या आप रोजा रखेंगे तो आपका अदर तो वैसे ही मिल गया, तो मैं अगर फील करूं कि अगर आज मैंने इतनी दफा बोलना है, हालांकि होता कुछ नहीं, ये भी मैं सच बताऊं, रमजान में आपने देखा 4-4 घंटे हम बगैर रोजे रोजे के साथ बोलते हैं, लेकिन एक ह्यूमन नेचर है, फर्क लगता है और दिमाग में भी आता है। तो मैं ऐसे उनको हंसने के लिए कहती हूँ कि जब मुझे बगैर रखे अजर मिल रहा है तो मैं क्यों अपने आप पर डालूं। तो बहरहाल ये तो एक मैंने बात आपको बता दी, लेकिन दीन के काम के लिए खुद को रिलैक्स रखें, शावर लें, पुरसकून, घर से आए तो मूड ठीक करके आए, स्माइल दें, परेशानी और तफक्कुरात का बोझ उठाने वाले कुरान का बोझ नहीं ज्यादा दिन उठाएंगे, वक्त से पहले बूढ़े हो जाएंगे, आज इधर बीमारी आज उधर तकलीफ है, अपॉइंटमेंट से नहीं जान छोड़ेंगे, अब घुटने में दर्द, अब टांग में दर्द, अब ये दर्द और वो दर्द, तो आपके नहीं अल्लाह मैं ठीक हूं, कुछ नहीं है मुझे, हेल्दी डाइट खाएं, अपने आप को इस तरह से फील करें, जिस्मानी रूहानी और मॉरल यानी अखलाकी तौर पे अपने आप को दुरुस्त करें। जैसे मैं अपने साथ रहने वालों को कहती हूँ कि मुझे सुबह उठ के बिल्कुल कोई बात ना कहा करें, कोई मैसेज, कोई कुछ, सिर्फ क्लास से रेलेवेंट कोई मैसेज कोई हो तो मैं सिर्फ वो ले सकती हूँ, मैं ना तो किसी का मसला सुन सकती हूँ, ना मुझे कोई परेशानी की बात बताएं, क्यों, कि मैं चाहती हूँ कि जब मैं कुरान पढ़ाने आऊँ तो मैं दुनियावी अपने जज्बात से फारिग हूँ, क्यों कि दिल में बोझ होगा तो तकलीफ होगी। मैं पाकिस्तान की कोई कॉल कोई मैसेज शौर से सुबह नहीं उठाती कि अल्लाह खैर करे खबर क्या आनी है, अच्छी खबरें तो कम ही आती है ना, लिहाजा हमेशा अपने आप को बचाएं। अल्लाह सुबहाना ताला का दीन बहुत बड़ी नेमत है, और अल्लाह का नबी रातों को जागते पांव सूज जाते क्याम करते का फक्र तयसर मिनल कुरआन है नबी, आसानी से जितना पढ़ सकते हो पढ़ लो, सूरह मुज़म्मिल आयत 20 में का सूरत के शुरू में कह दिया पूरी पूरी रात जागने की कोई ज़रूरत नहीं है, निसफा हुआ विन कुस मिन हु कलीला, कभी पूरी कभी आधी कभी थोड़ी, लेकिन जिन्होंने ज़्यादा दूर काम करना है वो क्या होंगे, किसी भी फर्म का सोचिए, बहुत ज़्यादा उनका हाई स्टैंडर्ड है काम का, किसी एम्प्लॉई को वो खुद ट्रेन करते हैं, इमेजिन कर रहे हैं, अब जब वो खुद ट्रेन करते हैं तो उनका दिल होगा ना कि अगर हमने इसको 2 साल लगाकर ट्रेनिंग देकर अपने काम के काबिल किया तो कम से कम फिर 10-20-25 साल तो वो दे के जाए ना कंपनी को। क्या कोई कंपनी ऐसे शख्स के ऊपर अपना वक्त या मेहनत लगाएगी कि जिसके लिए पता चले कि इसको तो कोई बीमारी है, देखिए जिंदगी मौत अल्लाह के हाथ में, लेकिन किसी बीमार को या किसी इस तरह के परेशान को लाएगी तो नहीं ना, क्यों, उसको पता है कि ये हमारी सारी इन्वेस्टमेंट ज़ाया हो जाएगी। इसी तरह से आप देखिए कि ये भी जिस्म और अपनी सेहत, ये वक्त, ये कमानत है, आप अगर चाहते हैं कि अल्लाह आपसे दीन के दूर तक काम करवाए, तो उसके लिए आप आज से अपने जिस्म को अपना ना समझें, अल्लाह का समझें। फिर आप देखेंगे कि अल्लाह ताला आपको बहुत सारी और भी नेमतें देगा। और अल्हम्दुलिल्लाह हम सब को अल्लाह ताला ने बहुत सारी नेमतें पहले से दी हुई हैं। चलिए आगे चलते हैं, इससे पहले कि इसी पे सारा वक्त गुजर जाए। हालांकि अभी लितशगाल है, उसको अगर थोड़ा सा खोल के बता दूं, क्योंकि लोगों को इसकी तरकीब समझ नहीं आती, क्योंकि आप जब इसके रूट वर्ड पे आएंगे ना तो परेशान होंगे। छोटी सी बात समझ लीजिए, अरबी जुबान में कुछ रूट वर्ड्स ऐसे होते हैं जो आपस में बहुत ही मिक्सअप हो जाते हैं। बस आप देखिए, रा बाबा, रब्बा या रब्बू, इसका मानी क्या है? इंतजाम करना, मालिक होना। इसी से लफ्ज रब बनता है, इसी से लफ्ज तरबियत बनता है, ठीक है। लेकिन जब लफ्ज रा बा और वाओ हो, अब जब इसको आप लिखते हैं तो रबा यरबू रबवन क्या बना, किसी को याद है? रिबा, सूद। कभी आप सोचते हैं, एक तरह रब से लफ्ज रब बन रहा था, इधर जो है सूद कैसे बन गया? क्योंकि वो रा बा बा था, यहाँ रा बा वाओ है। यरबा यरबी बढ़ाने को कहते हैं, रिबा से बनता है। बिल्कुल इसी तरह से ये जो लफ्ज है ना, शीन कौफ या और शीन कौफ काफ, इस दोनों में मुमासलत है। बास लोग कहते हैं कि लीतश का रूट वर्ड जो है ना शीन काफ काफ है, तो बास कहते हैं नहीं, शीन काफ जाए। अब आपके कान खोले हैं कि ये पेपर में आना है, इससे पहले आपके चेहरों पे मैंने कोई इतनी मोहब्बत नहीं देखी इस लफ्ज से। आप सिर्फ पर्चे देने, नंबर लेने के लिए अभी तक पढ़ रहे हैं। अभी कुरान का वो जो अंदर से टपकता हुआ एक रस है ना, उसको और लेने की जरूरत है, चेहरों से पता चलने लग जाएगा वो भी इंशाल्लाह। तो देखिए, शीन काफ काफ हो या शीन काफ या हो, बिल्कुल दो मुख्तलिफ मानी है। अगर इसको हम शीन काफ काफ से लें तो मानी होगा मेहनत और मशक्कत, यानी जिसको मैंने आपसे कहा थकावट, जो मैंने पहला मानी वाजे किया है वो शीन काफ काफ से है। और अगर इसका रूट हम शीन काफ या से लें तो फिर है शकावत, बदबख्ती। ये जो दो मानी थे ना, ये दोनों से, और ये ऐसा लफ्ज है कि जिसके बारे में दोनों ही मानी आ सकते हैं, इसमें कोई शक नहीं है। आगे नहीं है तो बात चले, इल्ला तस्किरत लिमन यख्शा, ये तो सिर्फ एक याद दहानी है, किसके लिए? जो डरता है। हाईलाइट कीजिएगा लफ्ज तख्शा को, खशियत। अल्लाह सुबहाना ताला कहते हैं ये एक रिमाइंडर है। तस्किरा क्या हुआ? याद दहानी, रिमाइंडर। किसके लिए? सबके लिए? बिल्कुल भी नहीं, सबको नहीं मिलता इससे। किसको मिलता है? कि जो हकीकत में खशियत रखेगा। अरबी जुबान में खौफ के लिए मुख्तलिफ लफ्ज आते हैं। अगर आपने अभी तक के जितने लफ्ज हमने पढ़े हैं पीछे से 15 पारों में, तो उन सबको जहन में रखें, तो आप खौफ के बारे में लफ्ज खौफ भी पढ़ चुके हैं, खशियत भी एक लफ्ज है, खदू भी एक लफ्ज है हदा से, फिर इसी तरह रोब, फिर इसी तरह से खौफ के साथ जो लफ्ज आते हैं उनके अंदर उर्दू के लफ्ज़ों को थोड़ा सा अगर हम देखें तो हमारे यहाँ क्या है? डरावना। डरावना लफ्ज भी तो खौफ के लिए आता है ना। इस तरह उर्दू में बोलें जरा कुछ लफ्ज, ताकि आपको इस लफ्ज की भी खूबसूरती समझ आए। उर्दू में डर के लिए क्या क्या लफ्ज हम अमूमन बोलते हैं, आप बोल दें जिसको भी समझ आ रहा है। जी हैबत, जी दहशत, शाबाश जी। और कोई? अंदेशे, बिल्कुल ठीक है। हर लफ्ज के पीछे डिफरेंट फीलिंग्स हैं, समझ गया ना। अरबी जुबान में यहां अल्लाह सुबहाना तला ने खशियत का लफ्ज इस्तेमाल किया, तो खशियत किसको कहते हैं? रिक्कत को, नरमी को कहते हैं। फजक्किर बिल कुरआनी मैं यखाफ बिल वईद, सूरह काफ की शुरू की आयत में आता है। आप इस किताब के जरिए से तज़कीर करें उसको जो वईद से डरता है। तो खशियत होती है किसी की बड़ाई का डर जो अमल पे माइल कर दे। आप देखिए कि इंसानों की आदत क्या है, शौक के मारे डरते हैं। कुछ को डरने का शौक होता है, क्या करते हैं? हॉरर मूवीज देखनी है, भूत बंगले में जाना है, पहले फिल्में ऐसी देख लेते हैं, फिर कहते हैं मेरे साथ चलो तुम बाहर खड़े होना, फिर मैं बाथरूम में जाऊंगी। वो पर्दा हिल रहा था, वो पंगूढ़े पे बैठना, ऊपर जाएंगे फिर चीखे मारेंगे। आप देखिए कि इंसानियत ने जितने भी खौफ पाले उसे मिला क्या? ये जो हॉरर मूवीज हैं ये इंसान को वीक कर देती हैं। फिर पहले दौर में बच्चों को माइंड रहती थी चुप कर जाओ चौकीदार आया है, पहले चौकीदार की सीटी बड़ी थी, क्योंकि अब ऐसी लग गए चौकीदार की सीटी नहीं आती, कभी कहना हवा वो हवा आएगा। अब ये जितने दुनिया के खौफ है ना, ये इंसान को बेअमल करते हैं। यहाँ बहुत ही खूबसूरत बात है इसमें कि अल्लाह कहता है खशियत पैदा करो, اور یہ وہ دعا ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہم کو مانگنی سکھائی کہ اللہم اقسم لنا من خشیتک ما تحول بھی بیننا و بین معصیتک، اے اللہ تو ہمیں اپنا ایسا خوف عطا فرما جو ہمارے اور تیری نافرمانی کے درمیان حائل ہو جائے۔ مجھے ایسا لگتا ہے کہ یہ دعا اس آیت کی بہترین تفسیر ہے۔ خشیت کیا ہوتی ہے؟ ایسا خوف جو گناہوں سے روک دے۔ یہ نہیں کہ جھوٹے منہ کہتے رہے بڑا خوف آتا ہے اللہ سے، بڑا خوف آتا ہے، اور پھر کہتے ہیں لاؤ ذرا اس خوف کو دور کرنے کے لیے ایک مووی دکھا دو، چلو آؤ تو اس خوف کو دیکھنے کے لیے کامیڈی شو دیکھنے جاتے ہیں۔ یہ جھوٹ ہے کہ ہم کہیں کہ ہمیں اللہ سے ڈر بہت آتا ہے لیکن پھر ہم وہ کام نہ چھوڑیں اللہ نے جس سے روکا، اور وہ کام نہ کریں جس کی فکر ہے۔ جس کو فکر ہوتی ہے نا کہ میرا امتحان ہونے والا ہے، وہ تو پھر ڈھونڈ ڈھانڈ کر کتاب کو نکال لے گا، مٹی جھاڑے گا، اس کو پڑھے گا، رات کو جاگے گا تاکہ پرچہ دے کر آئے۔ اور جس کو یہ خوف نہیں ہے وہ کہے گا ہائی امتحان ہونے لگے، اچھا پڑھا نہیں، نہیں ابھی نہیں پڑھا، نہیں ٹائم ہی نہیں ملتا، بچے ہی نہیں ٹائم دیتے، میاں ہی نہیں اپنے کاموں سے فارغ کرتے تو کیا پڑھو، نہیں امتحان کے لیے پڑھتا ہے۔ تو اللہ تعالیٰ ہمیں چاہتے ہیں کہ ہمارے اندر ایسا خوف پیدا ہو جائے کہ جو ہمیں اللہ کے حکموں کو ماننے والا لے جائے۔ پھر اسی دعا کے اندر اور بھی آگے بہت ہی خوبصورت چیزیں ہیں کہ اللہ تو ہمیں ایسی توفیق دے کہ ہم تیری اطاعت کریں جو ہمیں جنت تک پہنچا دیں۔ تو لہٰذا اس ساری بات کو ہم کیسے سمجھیں گے کہ قرآن سن کر صرف وہی بندہ آگے بڑھے گا، جمے گا، جس کے اندر اللہ کی خشیت ہوگی۔ اور اردو میں لفظ ہے نا خشوع اور خضوع، انشاءاللہ سورۃ مومنون کے شروع میں اس پہ ہم دوبارہ بھی بات کریں گے، لیکن دل میں اللہ کا خوف پیدا کرنا ہے۔ اس کے بغیر قرآن پڑھ بھی جائیں گے تو کچھ نہیں ہوگا۔ ایک جملہ لکھیے کہ جب دل خوف سے بھرتا ہے تو جسم نافرمانی سے رکتا ہے۔ اگر آج میرا جسم نافرمانیوں سے نہیں رکا ہوا تو مان لیجئے کہ دل بے خوف ہے۔ اور اللہ کا ڈر اتنی مبارک چیز ہے کہ جو بندے کو جنت کا مستحق کرتی ہے اور اللہ کا رحم بلاتی ہے۔ آگے پڑھیں گے سورۃ مومن میں اللہ تعالیٰ نے کہا بنی اسرائیل میں وہ بندے کہ جن پر اللہ نے اپنا انعام کیا تھا، کیا؟ کہ ان کو اپنا خوف دیا تھا۔ تو اللہ کے خوف سے بے خوف ہونا یہ بہت بڑی بات ہے۔ حضرت عمر فاروق کو ایک موقع پہ کسی نے کہا کہ یا عمر اتق اللہ، اے عمر اللہ سے ڈر۔ حضرت عمر کے اوپر خشیت طاری ہو گئی، زمین پہ اپنا گال چپکا کے رونے لگے، کہنے لگے تم نے مجھے اتنی بڑی ذات سے ڈرایا۔ سورۃ آل عمران میں پڑھ چکے وَيُحَذِّرُكُمُ اللَّهُ نَفْسًا، حذر ابھی ایک ڈر کا لفظ ہے، دو دفعہ آگے پیچھے آیت میں آتا ہے کہ لوگو اللہ تمہیں اپنی جان سے ڈراتا ہے۔ اللہ کا خوف بندے کو جرت دیتا ہے، طاقت دیتا ہے، جیسے فاطمہ بنت خطاب کو طاقت مل گئی۔ آپ کے اندر جتنے دلائل قرآن کے اور اللہ کی بڑائی بڑھتی جائے گی نا، آپ دیکھیں گے آپ کو زبان بھی ملے گی، جرت بھی ملے گی۔ لوگ کہیں گے پہلے تو بولتی نہیں تھی، اب کیسے بولتی ہو، یہ نہیں کہ بدتمیزی کریں گے لیکن لوگوں سے مروبیت ختم ہو جائے گی۔ اس کے برعکس لوگوں کا ڈر اللہ کی فرما برداری کا شوق ختم کر دیتا ہے۔ تو خود سے پوچھئے، اللہ سے زیادہ ڈرتی ہوں یا لوگوں سے زیادہ ڈرتی ہوں؟ ان شاء اللہ تعالیٰ آپ دیکھیں گے کہ آپ کو پتہ چلے گا۔